اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، اللہم صلی اللہ علیہ سیدنا محمد وعلا علیہ سیدنا محمد بیدد کل ذرت میات الفرق فرمدین، سورہ البقرہ آیت نمبر 26.
ان اللہ لا یستحیی ان یضرب مثلا ما بعوضتا فأما الذين آمنوا فيعلمون أنه الحق من ربهم وأما الذين كفروا فيقولون ماذا الله بهذا مثلا يضل به كثيرا ويهدي به كثيرا وما يضل به إلا
بے شک اللہ اس سے حیا نہیں فرماتا کہ مثال سمجھانے کو کیسی ہی چیز کا ذکر فرمائے، مچھر ہو یا اس سے بڑھ کر، تو وہ جو ایمان لائے وہ تو جانتے ہیں کہ یہ ان کے رب کی طرف سے حق ہے، رہے کافر وہ کہتے ہیں ایسی کہاوت میں اللہ کا کیا مقصود ہے، اللہ بتہروں کو اس سے گمراہ کرتا ہے اور بتہروں کو ہدایت فرماتا ہے اور اس سے انہیں گمراہ کرتا ہے جو بے حکم ہیں.
اللہ تعالیٰ فرماتا ہے ان اللہ لا یستحیی ان یضرب مثلاً ما بعوضۃً فما فوقہا. اللہ تعالیٰ کو حیا نہیں آتی کہ اللہ تعالیٰ مثال کے طور پر کسی کا چیز کا بھی ذکر کرے، چاہے وہ مچھر ہو یا مچھر سے بڑھ کر ہو. لیکن فاما الذین آمنوا یعلمون انہ الحق من ربہم، مگر جو ایمان لائے وہ اس پر یقین رکھتے ہیں. وہ عمل لذینہ کفرو، اور جو انکاری ہیں، فَيَقُولُونَ مَاذَا أَرَادَ اللَّهُ بِهَذَا، تو یہ کہتے ہیں کہ اللہ نے یہ کیا بتا، اللہ تعالیٰ یہ کیا معمولی سی چیزوں کو بیان کرنے کا مطلب کیا ہے بِهَذَا مَثَلًا. تو اللہ تعالیٰ اس کا جواب یہ دیتا ہے مثلاً یا دل و بہی کثیرن، اللہ کہتا ہے یہ مثالیں میں اس لیے دیتا ہوں معمولی چیز کی بھی کہ بہت سے لوگ اس سے گمراہ ہو جائیں گے، وہ یہدی بہی، اور بہت سے لوگ ہدایت پر آ جائیں گے. وَمَا يُدِلُّ بِهِ إِلَّا الْفَاسِقِينَ، مگر کون گمراہ ہوں گے؟ جو فاسق ہیں. اب یہ ہمیں سمجھنا ہے، اللہ تعالیٰ مجھے کہتا ہے کہ اللہ تعالیٰ نے ایک ایک چیز قرآن میں مجھے بیان کر دیا ہے. ایک ایک چیز معمولی، یعنی مچھر کی مثال کی وجہ، مچھر کی مثال اللہ تعالیٰ نے کہ یہ دنیا، اللہ تعالیٰ کے نزدیک یہ جو دنیا ہے یہ اللہ کے نزدیک مچھر کے پر کے برابر بھی نہیں ہے. تو یعنی اس کی کوئی وقت نہیں ہے اللہ کے آگے، اس دنیا کی کسی چیز کی بھی اللہ کے آگے وقت نہیں ہے. تو اللہ تعالیٰ نے ان لوگوں نے کسی چیز پہ اعتراض کیا تو اللہ تعالیٰ نے کہا کہ ٹھیک ہے میں تمہیں بتاتا ہوں، مثال دیتا ہوں. تو ان لوگوں کو سمجھ میں نہیں آیا. تو اب یہ سمجھ میں کس کو آتا ہے، اب یہ دیکھنا ہے. یعنی یہ جو چھوٹی سی مثال اللہ تعالیٰ نے مچھر کی پیش کی ہے، اس سے اگر مجھے اللہ کی وحدانیت اور اللہ کی پاکی، اللہ کی حکمت، اللہ کی حکمرانی سمجھ میں نہیں آ رہی تو اس مسئلہ ہم میں ہے. لیکن جو اللہ پہ یقین رکھتے ہیں وہ فوراً یقین کر لیں گے، وہ بغیر کسی شش و پنج کے، بغیر کسی شک کے فوراً یقین کر لیں گے. یہ ہے اس کی ایمان کی دلیل. جیسے اب مثال دے اس میں حضرت ابوبکر صدیق رضی اللہ عنہ کا ایمان لانا، سب جس جس کو بھی رسول پاک صلی اللہ علیہ وسلم نے پیش کیا اسلام کی دعوت کی, سب نے ہچکچاہٹ تھوڑی بہت کی, لیکن صرف حضرت ابو بکر صدیق رضی اللہ عنہ نے کسی قسم کی کوئی ہچکچاہٹ, فوراً لبیک کہا. تو یہ ہے اللہ تعالیٰ, اللہ تعالیٰ ہم سے یہ ایمان چاہتا ہے کہ اللہ کی بات بغیر چوں چرا کے فوراً دل سے مان لیں اور اس پہ عمل کریں. ہمیں سمجھ میں آ رہی ہے کہ نہیں آ رہی یہ بھی دیکھ لیں, ہمیں سمجھ میں آتی ہے کہ نہیں آتی. اب میں مثال لوں, قرآن میں اللہ تعالیٰ کہتا ہے دو عورتیں کی گواہی ایک مرد کے برابر ہے. اب جب عقل لڑائیں گے تو ہم پریشان ہو جائیں گے, لیکن اللہ تعالیٰ نے جو کہا وہ صحیح ہے. اب اس کو آگے جا کے لوگوں نے بہت اس چیز پہ اعتراض کرتے ہیں. دوسرا چیز پہ اعتراض اللہ تعالیٰ کے پردے کے متعلق اعتراض ہوتا ہے. تو اب یہ بعض چیزیں ایسی ہیں جو ہمیں اچھی نہیں لگتی, ہم عمل نہیں کرنا چاہتے اور ہمارے نفس پہ بھاری پڑتی ہیں, تو پھر ہم اعتراض کرتے ہیں. اللہ اور رسول کے حکم میں جہاں بھی ہمیں ذرا سا شش و پانچ ہو تو سمجھ لو کہ ہم بیمار ہو گئے, ہم میں شک کی بیماری آ گئی ہے, ہم میں دنیا کی محبت کی بیماری آ گئی ہے, ہم نے اللہ سے زیادہ دنیا کو ترجیح دے دی, دنیا والوں کو ترجیح دے دی. یہاں اللہ تعالیٰ مجھے یہ کہہ رہا ہے کہ اگر اللہ تعالیٰ ذرا سے بھی کوئی قرآن میں مجھے مثال دے کے سمجھا رہا ہے, بتا رہا ہے, تو بغیر چوچرا کے. اب جیسے وراثت کا ہے, وراثت کے اس میں بھی ہمیں اس میں اسی طرح طلاق کے معاملات ہیں, تو اب ہم لوگ اس میں کچھ نہ کچھ نقطے نکالتے رہتے ہیں دنیا کے لحاظ سے اپنے فائدے کے لیے, ہم اس طریقے سے نہیں کرتے. اب طلاق کا معاملہ اللہ تعالیٰ نے بہت اچھے طریقے سے بتایا ہے کہ کس طرح, اول تو طلاق اللہ کو پسند نہیں ہے, لیکن پھر اس کے بعد اللہ تعالیٰ نے کہا کہ ناچار مجبوری ہو جائے تو عورت کو اچھے طریقے سے رخصت کرو. اب دیکھا جائے تو کیا اچھے طریقے سے ہم عورت کو رخصت کرتے ہیں, کس طریقے سے ہم کرتے ہیں, ہم مسلمان ہو کے ہم لوگ کیا کس اس کو لیتے ہیں, مرد ہو چاہے عورت ہو, ہمارے رویے سب اللہ اور رسول سے کے حکم سے بہت دور ہیں. اسی طرح ہاتھ کاٹنے کا اللہ تعالیٰ نے حکم دیا, ہر چیز کی شرائط ہیں, وہ شرائط قرآن و سنت سے جو پوری ہوں گی تو پھر یہ سزائیں کو عمل میں آئیں گی. یہ نہیں کہ اپنی مرضی سے ہم کسی نے چوری کر لیے تو لاؤ اس کو پکڑ کے ہاتھ کاٹ دو, نہیں, ہر چیز کی وہ ہے سزا ہے, سنسار کی بھی وہ ہے, لیکن ہر ایک چیز کی شرائط ہے. تو اب جو اللہ تعالیٰ نے کہا ہے تو اس کو مجھے بغیر چوں چرا مان لینا چاہیے. اگر میں نہیں مان رہی تو پھر میں بیمار ہوں, مجھ میں روحانی بیماری ہے, مجھ میں اخلاقی بیماری ہے, مجھ میں دنیا کی محبت ہے. لیکن اللہ مجھ سے کیا چاہتا ہے, اللہ مجھ سے یہ چاہتا ہے کہ میں بغیر کسی پس و پیش کے اللہ کا اور رسول پاک صلی اللہ علیہ وسلم کا حکم مانوں, تو پھر وہ نشانی ہوگی ہمارے ایمان لانے کی, یقین کی, پھر وہ اللہ کو رب ماننے کی, اللہ کو مالک ماننے کی, پھر ہماری وہ ہم اس پہ پورے اتریں گے. اگر نہیں ذرا سے بھی کچھ آیا تو سمجھے کہ ہمارے لیے صحیح نہیں ہے. پھر اللہ تعالیٰ کہتے ہیں فاما الذین کفروا, وہ لوگ جس انہوں نے انکار کیا, کس سے, قرآن سے اور رسول پاک صلی اللہ علیہ وسلم سے, ان کی سنت سے, تو وہ کہتے ہیں ویقولون ماذا اراد اللہ, یہ اللہ کا کیا وہ ہے, کیا ارادہ ہے, کیوں اللہ تعالیٰ نے اس کی مسئلہ, اس کی مثال مچھر کی مثال کیوں اللہ تعالیٰ نے پیش کی, اتنی چھوٹی معمولی چیزوں کی اللہ تعالیٰ مثال پیش کرتا ہے. یہ اب اعتراض کیا ان لوگوں نے, تو اللہ تعالیٰ نے اس کا ہی جواب دیا, یہ دل لو بھی کثیر, اللہ کہتا ہے اب اسی چیزوں سے بہت سے لوگ گمراہ ہو جائیں گے. یعنی گمراہ کیسے ہوں گے, جب ہم میں نے یقین نہیں کیا, مجھ میں شک آ گیا تو میں تو دور ہو گئی, قرآن سے دور ہو گئی, اللہ پہ یقین کرنے سے دور ہو گئی, رسول پاک صلی اللہ علیہ وسلم پہ یقین کرنے سے دور ہو گئی, ان کی محبت سے دور ہو گئی. تو اب یہ حالانکہ میں مسلمان ہوں لیکن اس کے باوجود میں نے کسی نہ کسی چیز میں اعتراض کر دیا, جب میں نے اعتراض کر دیا تو اللہ کہہ رہا ہے کہ بس تم نے گمراہی کا راستہ لے لیا, تم نے اللہ اور رسول کی بات میں تو اعتراض آتا ہی نہیں ہے, किसी किस्म का शक और शुबा होना ही नहीं चाहिए। अच्छा, ये जब होगा जब हमें अल्लाह पे यकीन, जब हमारा अल्लाह से कनेक्शन हो जाएगा, क्योंकि वहाँ से हमें अल्लाह की मोहब्बत, वो नूर, वो हिकमत और वो दानाई, वो अमल करने से, वो नियत करने से, वो मकसद ज़िंदगी अल्लाह को बनाने से, फिर हम इस काबिल होंगे कि हमें अल्लाह की हर बात में हिकमत नज़र आएगी, हर बात में मोहब्बत नज़र आएगी, चाहे वो कितनी भी सख्त हो, यानी कोई तकलीफ़ आएगी तो भी हमें हिकमत और दानाई से समझ में आएगी, मोहब्बत का, मोहब्बत की फीलिंग आएगी अल्लाह की। कोई अच्छी अल्लाह ताला ने नेमत दी है, जब भी अल्लाह की मोहब्बत की फीलिंग आएगी। कोई ऐसी चीज़ नहीं है जो हमें अल्लाह की मोहब्बत से अगर दूर कर रही है, तो इसका मतलब यह है कि मैं कहीं ना कहीं शक व शुबे में पड़ गई हूँ, या दुनिया की मोहब्बत में मुब्तला हो गई हूँ, या मैंने अल्लाह का रास्ता छोड़ दिया, अल्लाह को मैंने अपने मकसद ज़िंदगी नहीं बनाया। तो अल्लाह कहता है, इसका फिर अल्लाह ताला के जवाब देता है, वो मा यहदी भाई, बहुत से लोगों को हिदायत मिल जाती है, बहुत से लोग सुभान अल्लाह बेशक कोई शक नहीं है अल्लाह की रुबूबियत में, अल्लाह की शान में, अल्लाह की हिकमत में, अल्लाह की कुदरत में किसी किस्म की शान नहीं है। लेकिन अल्लाह कहता है कि इससे गुमराह कौन होते हैं, ममा यो दिल्लो बही इल्लल फासिकीन, जो कानून शिकन है, जो अल्लाह के कानून को नहीं मानते, अल्लाह की मर्ज़ी को जानते नहीं हैं, अल्लाह की हिकमत को पहचानते नहीं हैं, अल्लाह की मोहब्बत का अंदाज़ा नहीं किया, उन्होंने अपने को पहचाना नहीं, उन्होंने रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम को पहचाना नहीं, उन्होंने रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के रास्ते को लिया नहीं, वो दुनिया की मोहब्बत में मुब्तला हैं, तो वो फासिक हैं। अब इसको फासिक है, अब मैं अगर कुरान और सुन्नत के मुताबिक ज़िंदगी नहीं गुजार रही तो मैं फासिक हूँ। क्यों? क्योंकि मैंने अल्लाह ताला ने मुझे कुरान दिया है एक कानून की शक्ल में, कुरान जो है वो शरीयत जो है एक कानून है, अल्लाह ताला ने मुझे, अगर मैं उसके मुताबिक अमल नहीं कर रही तो मैं कानून शिकन हूँ, कुरान की मैं कानून शिकनी कर रही हूँ। तो जब मैं कुरान की कानून शिकनी करूँगी, अब इसमें मिसालें मौजूद हैं, हम तलाक़ के मामलों में कानून शिकनी करते हैं, हम संसार के मामले में और सज़ाओं के बारे में, पर्दे के बारे में, हर सब में हम कुछ ना कुछ हमारी हम उस पर अमल तो नहीं कर रहे, तो हम कानून शिकन हैं। अच्छा, जो कानून शिकन हो गया, जिसने अल्लाह के कानून से कानून शिकनी की, तो क्या वो मुसलमान रहा? अब ये सवालिया निशान है, क्या वो उसका ईमान बरकरार है? अगर वो अल्लाह के कानून को नहीं मान रहा और उसके मुताबिक अमल नहीं कर रहा, क्या वो मुसलमान है? नाम का मुसलमान होगा, मोमिन नहीं हो सकता। नाम के जो मुसलमान हैं, चाहे वो इबादतें करें, चाहे हज उम्रे करें, चाहे खैर खैरात करें, जाएंगे वो दोजख के गड़े में। क्यों? कि शरीयत को तो हमें मानना है, हर हाल में मानना है, उसके मुताबिक ज़िंदगी, खाली मानना नहीं है, उसके मुताबिक हमें अपने अमल को, अपनी ज़िंदगी को ढालना है, अपने ज़िंदगी के सुबह शाम को ढालना है, अपनी ज़िंदगी की पैदाइश से लेकर मौत तक अपने को उसके सांचे में ढालना है। अगर नहीं ढालेंगे तो फिर हम मुनाफिकीन के ज़ुमरे में आएंगे, और ये मज़मून आजकल चल रहा है मुनाफिकीन का, मुनाफिक मुसलमान होता है। फिर आगे अल्लाह ताला फरमाता है,
الذين ينقضون عهد الله من بعد ميثاقه ويقطعون ما أمر الله به
وہ جو اللہ کے عہد کو توڑ دیتے ہیں پکا ہونے کے بعد اور کاٹتے ہیں اس چیز کو جس کے جوڑنے کا خدا نے حکم دیا ہے اور زمین میں فساد پھیلاتے ہیں وہی نقصان میں ہیں۔
اب اللہ تعالیٰ نے یہاں اس چیز کو فاسق کو اور واضح کیا ہے۔ فاسق کون ہے؟ الذین ينقضون عهد الله من بعد ميثاقه، جو اپنے عہدوں کو، اپنے وعدوں کو اللہ کے ساتھ توڑ دیتے ہیں وعدہ کرنے کے بعد۔ اب یہاں ہم نے ہمارا کون سا وعدہ اللہ کا ہے؟ سب سے پہلے ہمارا اللہ تو بے رب کا روحوں کا وعدہ تھا، कि अल्लाह ने कहा मैं तुम्हारा कौन हूँ, उन्होंने कहा रब, हमारा रब है, पालने वाला है। अच्छा वो वादा। फिर इसके बाद हमने जब कलमा पढ़ लिया ला इलाहा इल्लल्लाह मुहम्मद रसूलल्लाह, तो ये वादा हो गया। और अगर इस वादे के मुताबिक अब हमारी ज़िंदगी नहीं गुजर रही तो हम कानून शिकन हैं, हम वादे के ख़िलाफ़ हैं, हम वादे के ख़िलाफ़ ज़िंदगी गुजार रहे हैं। हमने कभी ये नहीं सोचा, कभी ये नहीं सोचते, सारी ज़िंदगी हमारे वादे के ख़िलाफ़, इस कानून के ख़िलाफ़। हम तो कलमे को माना ही नहीं समझते, जब माना नहीं समझा तो हम उसके मुताबिक ज़िंदगी कैसे, बस वो नाम के मुसलमान हैं। मैं अगर कुरान जो मैंने कलमा पढ़ा है उसके को समझ के और उसको उसके मुताबिक ज़िंदगी नहीं गुजारूंगी तो मैं मेरे ये वादे अल्लाह से जो वादा किया है कलमा पढ़ने के बाद, तो मैं उसकी वादा खिलाफी कर रही हूँ। कैसे? ला इलाहा इल्लल्लाह, कोई माबूद नहीं है अल्लाह के। माबूद किसे कहते हैं? जो हमारी ज़िंदगी का मकसद है वो माबूद है। अगर मेरी ज़िंदगी का मकसद अल्लाह को पाना नहीं है, अल्लाह की मर्ज़ी नहीं है, अल्लाह के रंग में रंगना नहीं है, अल्लाह का खलीफा बनना नहीं है, अल्लाह का दीदार नहीं है, तो फिर मैं वादा खिलाफी कर रही हूँ उसके ख़िलाफ़। मैंने अल्लाह को माबूद नहीं, मेरी ज़िंदगी का मकसद उसके तहत नहीं गुजरी, सुबह से शाम तक अल्लाह के हुक्म के मुताबिक नहीं गुजर रही, अल्लाह की मर्ज़ी के मुताबिक नहीं गुजर रही, तो या तो अल्लाह है या शैतान है, शैतान यानी नफ्स। तो दो ही रास्ते हैं। तो अगर मैं वादे के मुताबिक, जैसे मैंने अल्लाह से वादा किया है और मैंने अल्लाह को मकसद ज़िंदगी नहीं बनाया, उसकी मर्ज़ी को मैं नहीं लिया, तो मैं वादा शिकन हूँ और मैं अल्लाह से वादे को तोड़ रही हूँ। कभी सोचा हम लोगों ने? नहीं सोचा। फिर अल्लाह ताला दूसरा एक हमारी आदतें बताता है। वो कहता है वह यक तो ऊना माँ अमर अल्लाह हो बेही यू सला। अल्लाह कहता है ये तोड़ देते हैं हुक्म अल्लाह का मुसलसल करने से, मतलब जो अल्लाह का हुक्म है मानने का, मुसलसल मानने का, मुस्तकिल मिजाजी से अल्लाह के हुक्म पर चलने का, उसको मुस्तकिल मिजाजी से नहीं करते, अपनी मर्जी से करते हैं। जहाँ जी चाहा वहाँ तो कुरान और सुन्नत को ले लिया, और जहाँ जी नहीं चाह वहाँ हमने छोड़ दिया। यानी अल्लाह ताला ने मुझे कुरान और सुन्नत का पाबंद बनाया है, मैं अपनी मर्ज़ी से ज़िंदगी नहीं गुजार सकती। मुझे अल्लाह ताला ने पैदा ही अपने लिए किया है, और अपने लिए पैदा करने के बाद मुझे अल्लाह ताला ने कुरान और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की शक्ल में अपनी मर्ज़ी दे दी है कि तुम इसके मर्ज़ी इसके मुताबिक ज़िंदगी गुजारो, तो तुम मेरे रंग ले सकते हो, तो तुम मेरा दीदार कर सकते हो, तो तुम्हें जो जन्नतुल फिरदौस मिल सकती है। अगर तुम अपनी मर्ज़ी से कभी कर लिया कभी नहीं कर लिया, तो ये कानून शिकनी है, अहदे की नाफरमानी है। तो ये कौन लोग हैं? वयुस्सिदूना फिल अर्द, ये फसादी लोग हैं। अब इन आयतों की सूरत उसमें आईने में हम अपने को देखें तो हम सब फसादी हैं, चाहे वो लड़की है, चाहे वो लड़का है, चाहे औरत है, चाहे मर्द है, हम सब फसादी हैं। क्यों? कि हमने तो अपनी ज़िंदगी को कुरान और सुन्नत के मुताबिक पाबंद ही नहीं किया, हमने तो अल्लाह की मर्ज़ी को लिया ही नहीं, हमने तो दुनिया को लिया हुआ है। हालांकि दुनिया मेरे लिए नहीं, दुनिया मेरे लिए है, लेकिन अब मैं दुनिया के लिए नहीं हूँ, मैं अल्लाह के लिए हूँ। तो जब मैंने अल्लाह को छोड़ के दुनिया को अपने लिए कर लिया, तो फिर मैंने तो फसाद करूँगी। अब मैं कैसे फसाद? अल्लाह ताला ने मुझे नहीं कहा कि तुम झूठ बोलो, अल्लाह ने मुझे नहीं कहा कि तुम मुनाफिकत करो, अल्लाह ने मुझे नहीं कहा कि तुम हसद करो, चुगली करो, नाशुकरी करो, लालच करो, बोगस रखो, गुस्सा करो, लोगों को तकलीफ दो, हराम खाओ, रिश्वत करो, जिना करो, शराब पियो, ये अल्लाह ताला ने मुझे कहा है? नहीं कहा, सबसे मना किया है। तो जब मैं ये कर रही हूँ तो मैं फसाद फैला रही हूँ। क्यों? आजकल सारे मुसलमानों में कितना फसाद है, सात दिन की लड़की को 5 फायर करके मार दिया। क्यों? फसाद। औरतों को हम किस तरह जुल्म का निशाना बना रहे हैं, क्या है? फसाद। तो हम मुसलमान बाकी रहे? नहीं रहे हम मुसलमान। سب ہم وہ عمل کر رہے ہیں کہ ہمیں دوزخ کے گڑھے میں جانا ہوگا. جب تک ہم اپنی طرف نہیں دیکھیں گے, اپنی اصلاح نہیں کریں گے, اپنے کو اللہ کے اپنے آپ کو اللہ کے لیے وقف نہیں کریں گے, اللہ کے مقصد زندگی نہیں بنائیں گے, قرآن و سنت کے پابند نہیں ہوں گے, اللہ اور رسول کی مرضی کو جان کر زندگی نہیں گزاریں گے, تو ہم فسادی زندگی گزار رہے ہیں. ہم فساد ہیں, ہم گمراہ ہیں, ہم نافرمان ہیں. پھر اللہ کہتا ہے ہم اولئک هم الخاسرون, یہ لوگ خسارے میں ہیں. اب خسارہ اللہ تعالیٰ نے کیوں کہا؟ آخرت, یہ جو دنیا ہے یہ آخرت کی کھیتی ہے. اگر اس دنیا میں میں نے اللہ کو راضی نہیں کیا تو آخرت میں تو خسارہ ہے. آخرت جو ہے وہ ہمیشہ کے لیے ہے, وہاں سے واپسی نہیں ہے. یہ دنیا کمانے کی جگہ ہے, تھوڑے سے دن کی جگہ ہے. اگر یہاں میں نے وہ کمائی نہیں کی کہ میری آخرت اچھی ہو جائے, اللہ کا دیدار مل جائے, جنت الفردوس مل جائے, تو میں خسارے میں نہیں ہوں. اب کہتے تو ہم ٹوٹلی خسارے میں زندگی گزار رہے ہیں, دنیا کی اس میں ہاں ہو میں اس میں ادھر ادھر لگے میں زندگی کو. ہم نے اپنی نیتوں کو صحیح نہیں کیا. خالی عبادتیں کرنے سے کچھ نہیں بنے گا جب تک میں اپنی نیت کو خالص نہ کر لوں کہ میں زندگی جو گزار رہی ہوں, جو اللہ تعالیٰ نے نعمت دی ہے, جو کچھ بھی دیا ہے, اے اللہ اس کو میں تیری رضا کے مطابق استعمال کروں گی. مجھے کچھ نہیں چاہیے, تیری رضا چاہیے, تو راضی ہو جا. تو اب جب میں اللہ کی رضا میں لگوں گی تو پھر ظاہر ہے میں قرآن کو سمجھوں گی, رسول پاک صلی اللہ علیہ وسلم کے طریقے کو سمجھوں گی, ان کو لوں گی. پھر میں اپنے لیے کوئی استاد دیکھوں گی جو مجھے اس راستے کی باریکیوں کو سمجھائے, نقطوں کو سمجھائے, اور میرے لیے مشکل زندگی آسان کر دے. یہ ایک بات یاد رکھیں, بغیر مرشد کی زندگی بہت مشکل ہے. سوائے فساد کے, سوائے غم تکلیف فکریں کے, جب مرشد مل جاتا ہے اور اس کے ساتھ مخلصانہ ہم جڑ جاتے ہیں تو ساری پریشانیاں ختم, ساری تکلیفیں ختم, سارے غم ختم, سارا بوجھ ختم ہو جاتا ہے. نہ دنیا کا غم رہتا ہے, نہ آخرت کا غم رہتا ہے. ایک ہی غم ہوتا ہے کہ رب راضی ہو جائے, رب کو راضی کر لیں. یہ ہے طریقہ زندگی گزارنے کا جو اللہ تعالیٰ نے مجھے دیا ہے. اور اللہ تعالیٰ یہ منافقوں کی بات کر رہا ہے. اب ان تمام آیتوں کے اس میں ہمیں اپنے آپ کو دیکھنا ہوگا تو بات بنے گی, اس کے علاوہ بات نہیں بن سکتی. پھر اللہ تعالیٰ فرماتا ہے
بھلا تم کیوں کر خدا کے منکر ہو گئے, حالانکہ تم مردہ تھے. اس نے تمہیں جلایا, پھر تمہیں مارے گا, پھر تمہیں جلائے گا, پھر اسی کی طرف پلٹ کر جاؤ گے.
کیفا تکفرون باللہ, اللہ کہتا ہے تم کیسے انکار کر سکتے ہو اللہ سے. امواتن احیاکم, تم تو نہیں تھے, یعنی تم پیدا تو نہیں ہوئے تھے, اس نے تمہیں پیدا کیا. ثم یمیتکم, پھر تمہیں موت دے گا. ثم یحییکم, پھر تمہیں زندہ کرے گا. ثم الیہ ترجعون, تم اس کی طرف جاؤ گے. اب آخری یہ جو چیز ہے کہ تم اس کی طرف جاؤ گے تو کیوں جاؤ گے, کس مقصد کے لیے جاؤ گے, اس پہ ہم سے اس کی طرف کیوں جائیں گے, واپس کیوں جائیں گے, جانے کا مقصد کیا ہے. تو اس کا مطلب یہ ہوا کہ اگر میں نے اللہ کے حکم کے مطابق زندگی نہیں گزاری تو میں نے اپنے کو خسارے میں ڈال دیا, میں نے اپنے کو پہ ظلم کیا, میں نے اپنے کو مار دیا. اللہ کہتا ہے تم سوچو کہ تم نہیں تھے, میں نے تمہیں پیدا کیا. پیدا کیوں کیا؟ اپنے لیے پیدا کیا. اس کا پھر میں تمہیں طریقہ بتایا, اپنا محبوب دیا, قرآن دیا, سب کچھ دیا. اگر تم نے اس کو نہیں لیا تم مر جاؤ گے. دو موتیں ہیں, ایک تو جسم کی موت ہے, دوسری بالکل ختم, یعنی جسم کی موت تو ہے لیکن جو اللہ کا رنگ لے لیتا ہے اس کی جسم کی موت بھی نہیں ہوتی, وہ زندہ ہوتا ہے. तो हम जिस्म के मौत भी हो जाएंगे, रूह तो ज़िंदा रहती है, रूह नहीं मरती, चाहे वो काफिर की है चाहे किसी की है, वो ज़िंदा रहती है। लेकिन जो मोमिन की है उसकी उसका जिस्म भी ज़िंदा रहता है। तो अल्लाह कह रहा है कि मैंने तुम्हें पैदा किया, तुम नहीं थे, मैंने तुम्हें पैदा किया, अब ये मेरी शान है, ये वो मेरी कुदरत है। आदम अलैहिस्सलाम को अल्लाह ताला कैसे पैदा, कोई उनके माँ बाप थे? नहीं, अल्लाह की ये शान है। ईसा अलैहिस्सलाम को कैसे पैदा, कोई बाप था? नहीं, ये अल्लाह की शान है, ये अल्लाह की कुदरत है। यह अल्लाह ताला मुझसे कह रहा है कि देखो मेरी ये शान है, ये मेरी कुदरत है, मुझसे जुड़ जाओ, मुझे समझ लो, मुझसे ले लो। तुम मुझे ले लोगे, मेरा कहना ले लोगे, मेरी मर्जी ले लोगे, तो तुम जिंदा हो जाओगे। और जब तुम मेरे पास आओगे तो मेरे दीदार तुम्हें मिलेगा, जन्नतुल फिरदौस तुम्हें मिलेगा। आओगे तो तुम हर हालत में मेरे पास, चाहे तुम मेरी नाफरमानी में ज़िंदगी गुजार दो, दुनिया में मैं तुम्हें कुछ नहीं कहूँगा। आजमाइशें तो आएंगी, तकलीफ़ें तो आएंगी, लेकिन दुनिया में आओगे तुम मेरे पास, वहाँ मैं तुमसे निपटूँगा। क्यों क्यों निपटूंगा? इसलिए निपटूंगा कि मैंने तुम्हें अपने लिए पैदा किया था, ये ज़िंदगी मैंने तुम्हें अपने लिए दी थी, ये तमाम नेमतें मैंने तुम्हें अपनी पहचान के लिए दी थी, तुमने क्या किया, क्या लेके आए तुमने मेरे लिए? अब देखिए यहाँ अगर देखा जाए तो ये जो दुनिया की तालीम है ना, कुछ वक़्त नहीं रखती। असल वक़्त क्या रखती है? अल्लाह के रंग में रंगना, अल्लाह वालों की सोहबत में बैठना। क्यों? अब हम कहेंगे कि नहीं दुनिया की तालीम ज़रूरी है, हम खाएंगे कहाँ से, पिएंगे कहाँ से, ये कैसे होगा, वो कुछ मैं हम इनकारी नहीं है, लेकिन अल्लाह पे हम इसको फोकियत नहीं दे सकते, दुनिया की तालीम को। रसूल पाक सल्लम पे हम फोकियत नहीं दे सकते, कुरान पे इसको हम फोकियत नहीं दे सकते। फोकियत मुझे अल्लाह रसूल और कुरान को देना है, तो फिर हम जिंदा हो जाएंगे। रिजक तो उसने मुझे, अगर मैं हम दुनियावी तालीम नहीं भी हासिल करेंगे, अल्लाह के रंग में रंग जाएंगे, अल्लाह वालों की सोहबत में बैठेंगे, अल्लाह के हुक्म के मुताबिक, मर्जी के मुताबिक ज़िंदगी गुजारेंगे। रिजक तो उसने लिखा हुआ है, रिजक तो मेरे से बंद नहीं कर सकता अल्लाह। क्यों? मेरी तालीम मुझे रिजक दे रही है, मेरी डिग्रियाँ मुझे रिजक दे रही हैं। कितने फिर रहे डिग्रियों वाले, ये दुनिया में जो रिजक दे रही है, कौन दे रहा? अल्लाह दे रहा है। तो असल है अल्लाह को समझना, अल्लाह को लेना। असल इंसान की ज़िंदगी का मकसद अल्लाह है, तो अगर उसने अल्लाह को ले लिया, अल्लाह के हुक्म के मुताबिक ज़िंदगी गुजारी, तो उसकी दुनिया भी जन्नत, और जन्नत तो है ही उसी की। रब्बना आतना फिद दुनिया हसनतन वफिल आखिरति हसनतन वक़िना अज़ाबन्नार।